بسم اللہ الرحمن الرحیم، السلام علیکم۔ رویس ٹی وی طرف سے میں ہوں عبد الباسط، اور میرے ساتھ موجود ہیں اسلم پرویز۔ تو آج ہم اپنے آغاز کریں گے ہم اس ٹاپک سے کہ جو ابھی ریسنٹلی معاملہ چل رہا ہے، پریزیڈنٹ آف پاکستان جناب عارف عروی صاحب، انہوں نے ایک ڈیٹ دیے 9 اپریل 2023 پہ الیکشن کرانے کے حوالے سے۔ اس کے بعد کافی گرما گرمی چل رہی ہے، اور جو ہمارے منسٹر ہیں ان کی طرف سے اعتراضات آ رہے ہیں۔ وہ کہہ رہے ہیں کہ ہم ان کی جو کہ ہمارے جو پاکستان کے جو صدر ہیں ان کو ہم اس عہدے سے ہٹائیں گے، اور کافی معاملات چل رہے ہیں۔ اس کے بعد ایک اہم پیش رفت ہوئی ہے، اور تھرسڈے والے دن چیف جسٹس آف پاکستان جناب عمر عطا اللہ صاحب نے اس کا از خود نوٹس لے لیا ہے، اور فرائیڈے والے دن اس کی سماعت بھی ہوئی۔ اور ناظرین کرام، سماعت سے پہلے ہی اعتراضات سامنے آ گئے 3 ججز کی جانب سے۔ اور میں یہ بتانا چلوں آپ کو کہ 9 یہ جو بینچ ہے وہ 9 رکنی بینچ ہے ججز کا، اس میں جو شامل ہیں ان کے نام یہ ہیں۔ نمبر 1 جو ہیں وہ جسٹس اجاز الحسن صاحب ہیں، نمبر 2 میں منظور علی شاہ، اور نمبر 3 میں منیب اختر، نمبر 4 یا افریدی، نمبر 5 مظہر نقوی، نمبر 6 جسٹس جمال، نمبر 7 محمد علی مظہر، اور جسٹس عطا من اللہ شامل ہیں۔ اور ان سب کی جو سربراہی کر رہے ہیں وہ ہمارے چیف جسٹس آف پاکستان ہیں۔ ان کی سربراہی میں یہ بیچ تشکیل دیا گیا، اور اس کے فوراً ہی بعد اعتراضات سامنے آ گئے، اور جو ہمارے اعتراضات جو ہوئے ہیں اس میں جو نمبر 1 نام ہے وہ جسٹس جمال صاحب کا نام ہے، جنہوں نے از خود نوٹس کے دوران باقاعدہ اختلافی نوٹ دے دیا ہے۔ اور اس کے بعد جسٹس منظور علی شاہ اور جسٹس اطہر مینا اللہ نے اسمبلیاں تحریر کرنے پر ہی سوال اٹھا دیا ہے۔ اس حوالے سے جسٹس اجاز الحسن اور جسٹس مظہر نقوی پر مشتمل سپریم کورٹ کے جو بینچ ہے اس پر 2 جو رکنی بینچ تھا جو معطل کیا گیا تھا، سی سی پی او لاہور کو غلام محمد صاحب کو، جو 16 فروری کو معطلی کا از خود نوٹس کے لیے یہ سماعت چیف جسٹس آف پاکستان کو منتقل کی گئی تھی، اس حوالے سے یہ از خود نوٹس دیا گیا ہے۔ تو ناظرین کرام، یہ از خود نوٹس بہت اہم ہے، اور اس حوالے سے جو ہمارے سر ہیں اسلم پرویز صاحب، وہ آپ کو اس حوالے سے کافی زیادہ گائیڈ کریں گے۔ لیکن میں کچھ پس منظر بتانا چلوں کہ نوٹس 3 وجوہات کی بنا پر لیا گیا ہے۔ نمبر 1 وجوہات یہ ہے کہ جو انتخابات ہیں اس کی تاریخ دینا کس کی ذمہ داری ہے، ایک تو نمبر 1 اس کا بنیادی اعتراض یہ ہے، اور نمبر 2 فیڈرل یہ ذمہ داری کس کی ہے، یا فیڈرل کی ہے یا صوبائی کی ذمہ داری ہے، اور یہ ذمہ داری کس نے اور کب پوری کرنی ہے۔ یہ 3 نوٹ ہیں جس کی بنا پر یہ نوٹس لیا گیا ہے۔ اور اس کے بعد ہم نے دیکھنا ہے ناظرین کرام، پیر سے اس کی ہائرنگ چلے گی، اور جبکہ صدر پاکستان نے ایک ڈیٹ دے دیا ہے کہ 9 اپریل کو الیکشن ہوں گے۔ اس کے بعد یہ کافی انٹرسٹنگ ہوگا کہ عدلیہ ہماری اور پریزیڈنٹ آف پاکستان، ان دونوں کے بارے میں کہنا بہت مشکل ہوگا کہ آگے کیا ہوگا۔ اس کو آپ جو گائیڈ کریں گے، سب سے بہتر جو گائیڈ کریں گے اور وہ ہمارے اسلم سر کریں گے، تو سر آپ بتائیں اس حوالے سے آپ کی کیا رائے اس میں۔
بسم اللہ الرحمن الرحیم۔ یہ آئینی بحران پاکستان میں پچھلے کم و بیش تاریخ تو یہ بتاتی ہے کہ روز اول سے مختلف شکلوں میں آئینی بحران آتا رہا ہے۔ سب سے پہلے آئینی بحران آیا 1948 میں، جب قائد اعظم رحمت اللہ علیہ دنیا سے چلے گئے۔ اس کے بعد آئینی بحران آیا 1956 میں، اس کے نتیجے میں 1956 کا آئین بنایا گیا۔ پھر ایک آئینی بحران آیا 1958 اکتوبر کے مہینے میں، جب جناب ایوب خان تشریف لائے اور عزت ماب کہتے ہوئے پاکستان کے طول و عرض پہ قبضہ کر لیا۔ پھر انہوں نے ایک آئین بنایا 1962 میں، وہ ایک آئینی بحران۔ پھر 70 میں جب الیکشن ہوا، الیکشن کے نتیجے میں جب कोई जब आप हकदारों को हक नहीं दोगे कोई भी हो, और दो चार लोग मिल करके या अशराफिया मिल करके ये फैसला कर ले कि कौन बनेगा वजीर आजम, तब यकीनन यकीनन फिर आवाम की जरूरत तो नहीं रह जाती, ऑनेस्टली अगर देखें आप, फिर इलेक्शन की जरूरत तो नहीं रह जाती, फिर ये आर्टिकल 105, आर्टिकल 224 पैरा 3, फिर आर्टिकल 164 का पैरा 3, इन चीजों की जरूरत यकीनन नहीं रहती। इसलिए कि जब आप किसी को आवाम के जरिए ऐवान तक पहुंचने नहीं देते तो फिर जरूरत क्या है इलेक्शन करने की। तो जब जरूरत क्या है इलेक्शन करने की, अमली तौर पर हमारे अशराफिया ये जब सोचने लगे कि हमने किसको बनाना है, तो वहां से आईनी बहरान की इब्तदा होती है। यहाँ गुफ्तगु चुके हो रही है कि जी हमारे पाकिस्तान में इलेक्शन, हमारे पाकिस्तान में तमाम सियासी पार्टी सवाई जमात इस्लामी के एक तरफ और इमरान खान दूसरे तरफ, हमारे पाकिस्तान में मैं इधर तुम उधर, हमारे पाकिस्तान में अजीब अजीब वो हिस्टोरिकल वाकयात हुए जिसको हम अगर जाने बहसियत अवाम की, तो वल्लाह कभी कोई सियासतदान हमें मुस्तकलन धोखा नहीं दे सकता, कभी कोई अशराफिया, कभी कोई वो लोग जो फैसला करते हैं हमारे जमहूरी मुस्तकबिल का, वो अपनी चंद लोगों की राय सारे 22-23 करोड़ आवाम पर मुसल्लत नहीं कर सकते। मगर उसके लिए शर्त ये है कि आम आवाम को मालूम हो कि उसका आईनी कानूनी और समाजी और कुदरती हक क्या है। चूंकि आप दुनिया को देखें, ये जरा तमहीद है, दुनिया को देखें, वही कौमें आज तरक्की याफ्ता हैं जिनको जिनका हक मालूम हो। और हक दो तरफा है, जैसे सिक्के के दो पार्ट, यानी मेरा हक आपका हक, यानी मेरा हक मेरा फर्ज। एक सवाल पैदा होता है कि खैबर पख्तूनख्वा और पंजाब का इलेक्शन इल्तवा का क्यों शिकार हुआ। सबसे पहली बात तो ये है बासित और ख्वातीन हजरात के इलेक्शन की नौबत सूबाई लेवल पर क्यों आई, क्या हम बार बार इलेक्शन के मुतहम्मिल हैं? जवाब आएगा यकीनन नहीं, लेकिन इलेक्शन में जितना खर्च होता है हमारे अशराफिया उससे कहीं ज्यादा खर्च अपने जात, अपने बाल बच्चों पर, अपने दोस्त यारों पर खर्च कर रहे हैं। पाकिस्तान की यही तारीख है। किसी तरह से भी जमहूरी सोसाइटी में पार्लियामेंट को ये हक हासिल है कि वो जब चाहे रिजाइन दे इंटीमेट करके गवर्नर और सदर को, और जब तक वो नॉकआउट ना हो जाए यानी इम्पीचमेंट के थ्रू आउट ना हो जाए तब तक वो रह सकता है, उसको कोई हटा नहीं सकता। लेकिन यहाँ पे जब सूबाई गवर्नमेंट और दोनों सूबाई गवर्नमेंट डिसमिस कर दी गई, यानी उन्हीं के अपने पार्टी सरबराह ने डिसमिस कर दिया, पार्टी सरबराह ने इसको डिसमेंटल कर दिया, तो जैसे डिसमेंटल होता है एक आर्टिकल वजूद में आता है, उस आर्टिकल का नाम है 105। इस आर्टिकल के तहत हक पहुंचता है सूबाई इलाके को कि वो 90 दिन के अंदर अंदर इलेक्शन करवाए। अच्छा, अब इलेक्शन अगर नहीं करवा रहे हैं तो एक बात समझ में आती है कि जी ठीक है, वो ये कहते हैं माशी इमरजेंसी है, माशी इमरजेंसी को लाने वाले भी तो माजरत के साथ आप ही लोग हैं ना। आज जब माशी इमरजेंसी है, IMF अब मुसलसल अपने शुरूत को मनवा रहा है, चूंकि IMF को पता है कमजोर गवर्नमेंट है। इस मौके से दुनिया के तमाम लोग आपसे फायदा उठाएंगे, दोस्त हो या दुश्मन हो या रिश्तेदार हो या सज्जन हो। जब आप कमजोर होते हैं तो आपके कमजोरी से आपके गिर्द کے ایلیمنٹس آپ کے گرد کے لوگ فائدہ اٹھائیں گے. بحثیت ایک قانون کے طالب علم کے میں یہ سمجھتا ہوں کہ آج تو پی ڈی ایم کو تکلیف ہوگی کہ ان کو اقتدار سے ہٹنا پڑ جائے, لیکن اگر آئینی پروسیس پہ ہمارا ملک آ جائے, ڈیموکریٹک پروسیس پہ ہمارا ملک آ جائے, جمہوری پروسیس پہ ہمارا ملک آ جائے, یعنی تسلسل میں, پروسیس کا مطلب سلسلے میں آ جائے, تو آج تو نواز شریف کو یقیناً ایک ٹرم کی قربانی دینی پڑیں گی, لیکن ہمارے ملک میں ایک جمہوری نظام قائم ہو جائے گا. اسی لیے پی ڈی ایم کی گورنمنٹ کو ہم مشورہ تو نہیں دیں گے, اس لیے کہ لالچ جو ہے وہ کسی مشورے کو نہیں مانتا سوائے اس سے بڑی لالچ اس کو دی جائے, جیسے اس کو یقین دلا دیا جائے کہ شہباز شریف صاحب آپ کے بعد آپ کے بیٹے کو ہم وزیر اعظم بنا دیں گے. آپ دیکھیے گا دوسرے دن وہ الیکشن کروانے کے لیے حامی بھر جائیں گے. کہہ دیا جائے مولانا صاحب آپ کو پاکستان کا ہم صدر بنا دیں گے. آپ دیکھیے گا فرزند مفتی محمود کی میں بات کر رہا ہوں, آپ دیکھیے گا فوراً پی ڈی ایم کی طرف سے آواز شروع ہو جائے گی کہ جی الیکشن کرواؤ. لیکن چونکہ عوام ناراض ہے, پی ڈی ایم جانتی ہے کہ عوام کے اوپر جو مہنگائی کا ایک آسمانی بجلی گری ہے, اس سے عام عوام, ویسے بھی ہم غریب ترین لوگوں میں تعلیمی اعتبار سے بھی ہم اندھیرے میں رہنے والے لوگ ہیں, معاشی اعتبار سے بھی ہم بہت کمزور غریب ہیں, اور غریب ہم رہنا بھی چاہتے ہیں. جو قوم, جو لوگ کسی ایک سیاستدان کو ہمیشہ کے لیے اپنا سیاسی رہبر بنا لے, سمجھ لیجئے وہ قوم کا زوال اسی وقت سے شروع ہو جاتا ہے جب اس کی سوچ شروع ہوتی ہے کہ یہ بندہ میرا رہبر ہوگا, اس کا بیٹا میرا رہبر ہوگا, اس کی بیٹی میری رہبر ہوگی, میرے بچوں کے بھی یہ رہبر ہوں گے. جب یہ کوئی قوم سوچ لے تو جمہوری پروسیس تو بھائی ختم ہو جاتا ہے. الیکشن اگر آج کے پی میں, اور یعنی خیبر پختونخوا میں یا پنجاب میں اگر الیکشن صوبائی اسمبلی کروا دی جائے, تو ایک مسئلہ تو ہے, وہ یہ کہ جب قومی اسمبلی کا الیکشن ہوگا تو یہ جو الیکشن میں الیکٹ ہو کر کے ایوان میں پہنچے ہوئے ہوں گے, ان کا اثر رسوخ ہوگا اپنے صوبے میں, تو اس وقت قومی اسمبلی کا الیکشن جو ہے وہ تنازع کا شکار ہو جائے گا. یہ بات یقیناً تجربے میں آئی ہے, گو کہ یورپ میں ایسا نہیں ہوتا, امریکہ میں ایسا نہیں ہوتا, جن کو ہمارے اشرافیہ پسند کرتے ہیں ان ملکوں میں ایسا نہیں ہوتا. وہاں الیکشن میں اگر کوئی دھاندلی کرے, چھوڑو الیکشن, یعنی ایک دکاندار اپنے کسٹمر سے اگر دھاندلی کرے تو وہ دکاندار کے لائسنس ضبط کر دیا جاتا ہے. الیکشن کی دھاندلی تو بہت بڑی بات ہے. میں ان کی بات کر رہا ہوں چونکہ اشرافیہ کے بچے یہی انہی ملکوں میں پڑھتے ہیں, مگر وہ ان ملکوں میں پڑھنے کے بعد اس لیے پڑھاتے ہیں اپنے بچوں کو کہ اپنے ملک میں آ کر کے وہ حکمرانی کریں گے, اور ان یورپ کی اچھی چیزوں کو نہیں لیں گے بلکہ یورپ کے سود کے نظام کو عام کریں گے اپنے ملک میں, سور کے نظام کو عام کریں گے, یورپ کے کتا پالنے کے نظام کو عام کریں گے, سور گھر میں رکھنے کو نظام کو عام کریں گے, گے لیسبین اینڈ جینڈر ٹرانزیکشن کے قوانین کو عام کریں گے, چونکہ جتنی برائی ہے وہ اپنے ملک میں لے کر کے آئیں گے, وہ یہاں سے وہ یہ سیکھ کر جاتے ہیں. مگر الیکشن اگر ہو جائے, ایک مسئلہ حل ہوگا, پروونشل لیول کے اوپر اسٹیبلٹی آ جائے گی, لیکن پھر بھی اسٹیبلٹی نہیں ہوگی اس وفاق لیول پہ, مجموعی طور پر پاکستانی لیول پہ, چونکہ اگر الیکشن ہو جاتا ہے اور فیڈرل الیکشن نہیں کرواتی ہے تو ہم یقیناً پھر دوبارہ چند مہینے کے بعد, یا پی ڈی ایم کا تو ارادہ ہے ایک سال کے بعد کروائیں, ایک پروسیس ہے, ایک پروسیجر ہے کہ اگر ملک میں امن و عامہ کا مسئلہ ہے, جو کہ کاغذ پہ بنانا کوئی بڑی بات نہیں ہے, بنا دیں گے پی ڈی ایم والے یا بنا دیں گے جو اشرافیہ ہے کہ جی ہمارے ملک میں مجموعی طور پہ صورتحال ایسی نہیں ہے کہ الیکشن کروایا جائے, جبکہ ترکی میں زلزلہ آیا وہاں بھی الیکشن ہو رہا ہے, جبکہ دنیا کے تمام ملکوں میں ہر حالت میں الیکشنز ہوتے ہیں وقت پر, مگر ہمارے ملک میں الیکشن کے لیے سب سے زیادہ حیل و حجت وہ کرتے ہیں جو اقتدار پارٹی کے اوپر ہے, جو پوزیشن کے اوپر ہیں. جو اپوزیشن میں وہ چاہتے ہیں الیکشن ہو, اور جو ہی اپوزیشن والے کو اقتدار مل جائے وہ ان کی پہلی یہ کوشش ہوتی ہے کہ میں مر کے تو اقتدار سے نکلوں مگر ایسے نہ نکلوں. اور یہی حال دیکھ لیجئے جب پرویز مشرف نے دو ٹرم کے بعد کوئی بھی پی ایم نہیں بنے گا, پرائم منسٹر آف پاکستان نہیں بن سکتا, جب یہ قانون لایا وہ اس لیے لایا تھا کہ اگر کوئی مستقل اگر وزیر اعظم بنا رہے, صدر بنا رہے اور سیاسی اداروں پر جمع رہے تو یقیناً ہوگا یہ کہ پھر وہ ملک کے جتنے ادارے ہیں اس پر وہ قبضہ کر لے گا اور ایک انارکی کی صورتحال ملک میں پیدا ہوگی. پھر ہر ادارے میں جب نواز شریف اور پیپلز پارٹی کے لوگ اگر ہوں گے تو آپ بتائیے پھر ملک ترقی کیسے کرے گا, پارٹی ترقی کرے گا, پارٹی لیڈر ترقی کرے گا, ملک کیسے ترقی کرے گا. اس لیے کہ انسان کی دو فطرت ہے, ایک انسان بھول جاتا ہے, اپنی غلطیوں سے سیکھتا نہیں ہے, بھول جاتا ہے, اور دوسری یہ ہے کہ وہ لالچی ہے, اقتدار کا لالچی, پیسے کا لالچی, شہرت کا لالچی, لالچی ہے انسان. تو پرویز مشرف مرحوم نے ایک دو سلسلہ شروع کیا تھا, ایک یہ ہے کہ دو الیکشن کے بعد تیسرا کوئی الیکشن وزیر اعظم کے لیے نہیں لڑے گا, پارٹی لڑے لیکن وہ شخص نہیں لڑے گا. نواز شریف نے سب سے پہلے بینظیر کے ساتھ تعاون کر کے اس شک کو ختم کروایا کہ دو نہیں بلکہ جب تک وہ چاہے, جب تک وہ زندہ ہے تب تک وہ لڑتا رہے گا, تب تک وہ وزیر اعظم بنتا رہے گا, کسی اور کو موقع نہیں ہم دینا چاہتے. یہاں پھر ہم اپنے آتے ہیں کہ آرٹیکل 105, آرٹیکل 224 ہمیں اس بات کو زور دیتا ہے کہ 90 ڈیز کے اندر ملک میں الیکشن کروایا جائے, خواہ گورنر نے ڈیزالو کیا ہو اسمبلی کو یا نہ کیا ہو. اسمبلی از خود ڈیزالو ہو گئی ہے, یہ اسمبلی کو وزیر اعلیٰ نے ڈیزالو کیا ہے, یہ اسمبلی کو گورنر نے ڈیزالو کیا ہے, یہ اسمبلی کو الیکشن کمیشنر نے ڈیزالو کیا ہے. ہر صورت میں ضروری ہے کہ الیکشن 90 ڈیز کے اندر ہو جائے. ایک اور آئینی بات, قانونی بات ناظرین ہم آپ سے شیئر کریں. ایک بات آپ سن رہے ہیں وہ یہ کہتے ہیں کہ چونکہ یہ جنرل الیکشن نہیں ہے, جنرل الیکشن کے لیے 90 ڈیز کا آئین نے کہا ہے. جنرل الیکشن خواتین و حضرات قانون کے روح سے اس میں کئی سپریم کورٹ کے آرڈرز آ چکے ہیں. جنرل الیکشن اس کو کہتے ہیں جو الیکشن ہو ملک میں, جنرل یعنی عام آدمی, جنرل آدمی الیکشن میں حصہ لے اس کو کہتے ہیں جنرل الیکشن. اس کے لیے صوبائی الیکشن یا پروونشل اسمبل الیکشن کی کوئی قید نہیں ہے. ہم یہ کہتے ہیں کہ چاہیے پی ڈی ایم کو کہ اس مرتبہ کڑوی گھوٹ لے اور لے کر کے ملک میں الیکشن کروائے, لیکن ہم ایک اور بات سمجھتے ہیں ملک کے بھلا بقا کے لیے کہ اگر ہمت کر کے پی ڈی ایم جو ہے مجموعی طور پر یعنی نیشنل اسمبلی کا بھی الیکشن کا اعلان کر دے تو ایک ساتھ ہی اگر سارا الیکشن ہو جائے ود ان 90 ڈیز تو ملک اسٹیبلٹی کی طرف آ جائے گا. پھر ہم دیکھیں گے جو بھی کوئی آتا ہے عوام کے تعاون سے ارباب اقتدار میں وہ کیا کام کرتا ہے, 5 سال اس کو مکمل موقع دیا جائے, ہرگز دو چار سال کے بعد اس کو نکال باہر نہ کیا جائے. اور یہ اس وقت ہوتا ہے جب ہمارے ادارے کمزور ہوں. اور اپنی گفتگو کے ابتدا ہی میں ہم نے بات کی تھی کہ اگر کوئی ایک شخص وزیر اعظم صدا کے لیے رہے گا تو وہ تمام اداروں کو اپنا غلام بنا لیتا ہے, اپنا ماتحت بنا لے گا. نتیجہ یہ ہے کہ ملک ترقی نہیں کرے گا, ملک کے ادارے ترقی نہیں کریں گے, ملک کی جمہوریت ترقی نہیں کرے گی. اور جب جمہوریت ترقی نہیں کرے گی خواتین و حضرات تو آپ کا ملک ترقی نہیں کر سکتا. اس لیے کہ عوام کی طاقت کے ساتھ اگر آپ اقتدار میں رہیں گے, عوام کی طاقت کے ساتھ اگر آپ حکمرانی کریں گے, عوام کی طاقت کے ساتھ اگر آپ عوام کی خدمت کریں گے تو ملک میں انارکی بے راہ روی نہیں پیدا ہوگی. کیا آپ چاہتے ہیں کہ جب آپ اپوزیشن میں جائیں تو آپ کے ساتھ بھی وہی ہو جو آپ آج پی ٹی آئی کے لوگوں کے ساتھ کر رہے ہیں, یعنی آپ دہشت گردی کا کیس لگا رہے ہیں. ایک جمہوری آدمی ہے, آپ نے اس کے اوپر ٹوپ ٹینک جیسا एलिगेशन लगा करके, एक है सेक्शन 1780 एंटी टेररिस्ट सेक्शन 17, इमरान खान के ऊपर वो लगा दिया और पीटीआई के ऊपर वो लगा दिया। ठीक है आप लगा रहे हैं, एक बात याद रख लीजिए, आपके साथ भी यकीनन माजी में ऐसा हुआ है, क्योंकि इमरान खान की टोटल जो हुकूमत रही है 3.5 साल की, आपकी हुकूमत कमोबेश 40 साल की रही है, पीपल्स पार्टी की कमोबेश 1971 से लेकर के आज तक मुख्तलिफ सूरतों में हुकूमत रही है, इमरान खान की सिर्फ 3.5 साल की रही है। आप लोग एक दूसरे को पेट फाड़ देने का ताना दिया करते थे, मगर आज एक हो गए हैं। अच्छी बात है कि आप मुल्क के बका के लिए एक हो गए हैं, ये अच्छी बात है कि अपने केसेस को माफ करवाने के लिए आप एक हो गए हैं, ये अच्छी बात है कि आप फिर क्लीन एंड क्लियर होकर के अगर इख्तदार करें, जो आपने कमा लिया उसको भूल जाए अवाम, नए सिरे से कमाने के लिए आप तैयार हो जाएं, अवाम आपको यकीनन दोबारा देगी, इसलिए कि अवाम की एक आदत है कि भुट्टो जिंदा है अवाम मुर्दा है। अपना और अपने आईनी हकूक का ख्याल रखिए, अगर आप चाहते हैं अपने बच्चों की नौकरी, अपने बच्चों की छोकरी, अपने बच्चों के लिए छोकरी, अपने बच्चों के लिए की मुस्तकबिल आप अगर चाहते हैं, तो जमहूरी प्रोसेस को जारी रखिए, शक्ल बदलने का रिवाज कायम कीजिए अपने मिजाज में। जरूरी नहीं कि भुट्टो जिंदा है भले से आपके बच्चे मुर्दा हो जाएं, जरूरी नहीं कि नवाज शरीफ के बाद मरियम भी आए, मरियम के बाद उनका बेटा भी आए, उसका बेटा भी आए, ये जरूरी नहीं। आप भी पाकिस्तान के हुक्मरान बन सकते हैं, ख्वाह बल्दिया के काउंसलर बने आप या पाकिस्तान के सदर बने आप, मगर ये उस वक्त होगा जब आप शक्लें बदल कर मुख्तलिफ पार्टीज को मौका देंगे। हम उम्मीद करते हैं अपनी इन खुश उम्मीदों के साथ कि अल्लाह ताला आपके मुल्क को, हमारे मुल्क को शाद बाद मंजिल मुराद रखे। जज़ाकअल्लाह खैर।
अच्छा सर, मैं एक और बात ऐड करना चाहूँगा कि अभी मरियम नवाज साहब का एक वो उन्होंने एक जलसे से खिताब किया और उन्होंने क्रिटिसाइज किया है हमारे फॉर्मर चीफ जस्टिस साहब को और जजिस को किया और जो हमारे जनरल हैं उनको किया, मैं नाम नहीं लेना चाहता हूँ, और अभी जो हाजिर जजिस हैं उनको भी काफ़ी क्रिटिसाइज किया है। और इस हवाले से आपका क्या कहना है, क्योंकि उनका कहना है, उनका ये कहना है कि पनामा जब नवाशी साहब को नाहल किया गया तो उस टाइम भी वो दो जजिस मौजूद थे और अब भी वही दो जजिस शामिल हैं, तो इस हवाले से आप क्या कहते हैं, आपकी क्या राय है?
एक बहुत सिंपल सी बात है कि जब आप अदालत में आएंगे तो एक बंदा जीतेगा एक बंदा हारेगा। मैं ये बात नहीं कर रहा हूँ कि नवाज एम्पायर कहाँ से कहाँ चले गए, मैं ये बात नहीं कर रहा हूँ किस सियासतदान ने या किस ड्राइंग रूम में बैठे हुए लोगों ने पैसा कमाया, मैं सिर्फ बात एक चीज करूंगा, अगर कोई हारने वाला पार्टी, हारने वाला डिफेंडेंट हो या प्लेंटिफ हो, अगर वो ना मुत्तफिक ना हो उस जज से, तो पंडाल में ऐलान बगावत ना करे, ऑन ड्यूटी यानी ऑन चेयर दो जजों को, मुअज्जिज जजों को, वो भी सुप्रीम कोर्ट के जजों को आपने आम आवाम के सामने रुसवा करने की कोशिश की, डिफेम करने की कोशिश की, अगर ये चीज बाहर मुल्कों में होता आप यकीन करें हमेशा के लिए वो शख्स नॉकआउट हो जाता, वो सियासत तो छोड़े समाजियत के काबिल भी नहीं रहता, यानी मुल्क की सियासत तो छोड़े इलाके की समाजी खिदमत के काबिल भी नहीं रहता। जो अपने इदारे को बेइज्जत करे, जो अपने इदारों का नाम लेकर के, मौजूद जजों का नाम लेकर के तोहीन करे, उनके ऊपर इल्जाम लगाए इस बेस के ऊपर कि माजी में उन्होंने हमारे खिलाफ फैसला दिया है, तो हम ऐसे जज को नहीं मानते जो हमारे खिलाफ जाए, तो आप ये बताइए कि दूसरे पार्टी भी तो यही बात करेगी। आपके पास अपील का प्रोसेस मौजूद होता है, आपके पास रिव्यू का प्रोसेस मौजूद होता है, आप उसके थ्रू जा करके अपने मसले को हल कर सकते हैं। आप डायरेक्ट सुप्रीम जुडिशियल काउंसिल में शिकायत कर सकते हैं और ऑलरेडी एक जज के खिलाफ सुप्रीम जुडिशियल काउंसिल में पिटीशन किसी ने फाइल किया हुआ है, हम जानते हैं उस जज साहब को, यकीनन वो जज साहब अच्छे हैं और उनके ऊपर जो इल्जाम लगाया गया है, कल को उन्होंने प्लाट की कीमत ये बताई थी, आज वो प्लाट की कीमत ये बता रहे हैं। आज आप अपने गरेबान में हाथ झांक करके देखें कि कल आपके पास जायदाद कितना था, आज आपके पास जायदाद कितना है। कल आपकी फैक्ट्रियां कितनी थी, आपके बंगले कितने थे, आपकी महलात कितने थे, आपके बैंक बैलेंस कितने थे, आज कितने हैं। और आपने एक और बात कहूं, आपने मुल्क से बाहर, अपने मुल्क से बाहर मुल्क में पैसे ले गए। इन लोगों ने तो अपने ही मुल्क का एक पैसा जो है डिक्लेयर किया, कभी कम किया कभी ज्यादा किया। यकीनन ये सुप्रीम जुडिशियल काउंसिल के पास ये ट्रायल चल रही है, उसके ऊपर हम कम गुफ्तगू करेंगे, मगर हम ये जरूर कहते हैं कि अगर किसी जज के लिए आपके पास रिजर्वेशन है, तहफुजात है, आप एग्री नहीं करते, तो आप उसके बड़े अदालत में या उसकी जो इंक्वायरी की फॉरम है या दूसरे फॉरम में जाकर के आप केस करें। अवाम की अदालत में हरगिज ना जाएं। अवाम की अदालत में सिर्फ आप सियासी गुफ्तगू करें, अवाम की अदालत में आप आईनी कानूनी या रियासती गुफ्तगू ना करें, अवाम की अदालत में आप या कोई भी रियासत के खिलाफ बात ना करें, इसलिए कि रियासत हमारी तरक्की की अलामत है। रियासत को आज तक पॉलिटिसाइज किया जाता रहा, हम उम्मीद करते हैं अवाम की ताबुन से कि रियासत को पॉलिटिसाइज ना किया जाए। रियासत का मतलब आपकी बका है। आज रियासत में चंद लोग भेड़िए हैं, काली भेड़िए हैं, जैसे यहिया खान था, यूब खान था, टिक्का खान था, न्याजी था, लेकिन हम उम्मीद करते हैं कि आइंदा ऐसा नहीं होगा। हम ऐसे खुशफहमी में बहुत रहते हैं, लेकिन हमारे पास च्वाइस नहीं है। अवाम की बात अवाम के सामने और जजों की बात जजों के सामने की जाए। नंबर एक, और आगे चलकर आपके सवाल के जवाब हम अब्दुल बासित दे दें कि एक बात और गर्जिश कर रही है कि सो मोटो एक्शन यानी अस खुद नोटिस सुप्रीम कोर्ट ने क्यों लिया। सवाल ये पैदा होता है, जब आप अपने दरमियान के अख्तलाफात को आपस में हल नहीं करेंगे, मुल्क में अनारकी पैदा होगी, आईन की धज्जियां उड़ाई जाएंगी, अवाम परेशान होगे, मुल्क में महंगाई बढ़ती चली जाएगी, मुल्क तरक्की करने के बजाय सिर्फ आप तरक्की करते जा रहे हैं, तो यकीनन क्या होगा। इस सूरत में अगर सो मोटो एक्शन ना लिया जाए, अवाम तो लावारिस यतीम हो जाएगी, फिर अवाम की दादरसी कौन करेगा। जी भाई,
थैंक यू सो मच सर, आपने काफी कुछ से हमें आगाह किया। आई होप के अवाम को भी काफी कुछ जानने का मौका मिला होगा। जी नाज़रीन किराम, ये एक काफी अहम बात है कि हर मामलात में सुप्रीम कोर्ट को अस्खुद नोटिस लेना पड़ता है। हम जितने भी मामला देखते हैं, सुप्रीम कोर्ट को मैदान में आना पड़ता है, ये एक काफी अहम बात है। अच्छा नाज़रीन किराम, इसके बाद मैं आपको एक और बात बताना चलूं कि कहा गया था कि 90 डेज, आफ्टर 90 डेज में इलेक्शन होंगे, लेकिन अब ऐसा नजर नहीं आ रहा है, क्योंकि अभी तकरीबन हायरिंग जो शुरू होगी वो मंडे से होगी, वो स्टार्टिंग होगी तकरीबन, इसमें 1-2 वीक का अरसा तो जाएगा लाजमी, और उसके बाद भी देखते हैं कि कब की डेट आती है और कब इलेक्शन होते हैं। आई होप के आप सबको हमारी वीडियो अच्छी लगी हो, तो आप प्लीज कमेंट सेक्शन में जवाब जरूर दें कि आपको क्या लगता है कि इलेक्शन कब होने जा रहे हैं, और क्या सुप्रीम कोर्ट का ये जो अस्खुद नोटिस है इसके वजह से आपकी क्या राय है, तो आप हमें जरूर आगाह करें। आप अपने होस्ट अब्दुल बासित और असलम परवेज सर को इजाजत दें। अल्लाह हाफिज़।